अब प्रस्तुत छ पश्चिम डायरी।
नमस्कार, कृष्णसार एफएम 94 मेगाहर्जको बिहानी प्रस्तुति पश्चिम डायरीमा लक्ष्मी गौडेल र सावित्री गिरीको हार्दिक स्वागत छ। पश्चिम नेपालका प्रमुख खबरहरूको संगालो पश्चिम डायरीको शुरूमा मुख्य खबरका शीर्षकहरू।
मुख्य खबर शीर्षकका साथमा एनआईसी एशिया बैंक लिमिटेड।
एनआईसी एशिया बैंक पनि साथी पनि।
छिन्चु जाजरकोट सड़क खण्डको बोहरा गाउँमा खोलाबाट बस खस्दा ठूलो मानवीय क्षति, 26 जनाको मृत्यु, घाइते 17 जनाको नेपालगंज मेडिकल कलेजमा उपचार हुँदै 3 जनाको अवस्था गम्भीर।
कञ्चनपुर सीमामा तनाव, एसएसबीको गोली लागेर 1 नेपालीको मृत्यु, 6 जना घाइते, दाङको सौडिया र धर्ना गाविस बालमैत्री गाविस घोषणा।
रुकुममा गत भदौदेखि बिग्रिएको रेडक्रसको एम्बुलेन्स नबनाउँदा बिरामी मर्कामा, इन्जिनियरिङका विद्यार्थीको आन्दोलनका कारण सुदूरपश्चिम विश्वविद्यालय 3 सातादेखि ठप्प।
र नेपालगंज गोल्ड कप फुटबल प्रतियोगितामा सुदूरपश्चिमको विजयी शुरूआत, नेपालगंजमा जारी भाइराजा स्मृति क्रिकेटमा नेपाल टाइगर फाइनलमा प्रवेश।
अलिकति पैसा जम्मा भइरहेको थियो, नियमित र आकर्षक ब्याज पाउने ब्याङ्क खोजेको, कुन ब्याङ्कमा राखौँ राखौँ?
त्यही त, ब्याज दर फरक भइराखेको हुन्छ, धेरै ब्याज खोज्दा सामान्य गुम्ने हो कि? नियमित र आकर्षक ब्याज पाउने ब्याङ्क खोजेको।
अब अल्मलिने कामै छैन नि, भरपर्दो र विश्वासिलो आकर्षक ब्याज पनि पाइने नेपालको पहिलो ब्याङ्क नेपाल बैङ्क लिमिटेडमा पैसा राखेर ढुक्क हुने
नेपाल बैङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
अन्तर्राष्ट्रिय प्रविधि र डिजाइनको साथमा टिसा ज्वेल्स एन्ड डायमन्ड्स प्रस्तुत गर्दछ पारम्परिक सुनका गहनाहरू।
अब तपाईँको सहर नेपालगञ्ज 4 त्रिवेणी मोडको सञ्जित ज्वेलर्समा पनि। सम्पर्क नम्बर 081523128।
पश्चिम डायरीको शुरूमा दुःखद प्रसंग छ। जाजरकोटको जिल्ला सदरमुकाम खलंगाबाट सालमा गाविस खाराका लागि छुटेको ना 3X2279 नम्बरको यात्रुवाहक बस हिजो छिन्चु जाजरकोट सडक खण्डको बोहरा गाउँ नजिकै दुर्घटनामा पर्दा 26 जनाको मृत्यु भएको छ। घटनामा परि 36 जना घाइते भएको खबर छ। यसैबीच 17 जना घाइतेको नेपालगंज मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका प्रमुख खेम बहादुर खड्काले बताउनु भएको छ। घाइते मध्ये 3 जनाको अवस्था गम्भीर छ, जसमा 4 जना बालबालिका रहेको खबर प्राप्त भएको छ। घटनामा परि घटनास्थलमा 15 जना र उपचारका क्रममा 9 जनाको जिल्ला अस्पतालमै मृत्यु भएको जानकारी जिल्ला प्रहरी प्रमुख नायब प्रहरी परीक्षक भावेश रिमालले दिनुभएको छ। 2 जनाको उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको खबर छ। मृत्यु मध्ये 19 जनाको शनाखत भएको छ। 23 जना यात्रु लिएर 5 बजे बस पार्कबाट छुटेको 5 मिनटमै गाड़ी दुर्घटनामा परेको हो। बस पार्कबाट करिब 4 किलोमिटर दूरीमा पर्ने भेरीमालिका नगरपालिका 4 बोहरा गाउँ नजिकै जंगलको मोडबाट 300 मिटर तल पासाघाट खोलामा खसेको बस टुक्रा टुक्रा भएको छ। बाटोमा यात्रु थप्दै हिँडेको बसमा कम्तीमा 62 सवार रहेको प्रहरीको भनाई छ। थोत्रो बस यात्रुको अत्याधिक चाप, ओह्रालोमा तीव्र गतिमा कुदाउँदा अनियन्त्रित भई दुर्घटना भएको घाइतेहरूले बताएका छन्। घाइतेको जिल्ला अस्पतालमा प्राथमिक उपचार गरिएको थियो। बेड अभावमा अस्पतालको खुला चौरमा घाइतेहरूको प्राथमिक उपचार समेत गरिएको थियो। अधिकांश घाइतेको अवस्था गम्भीर रहेको बताइएको छ। थप उपचारका लागि 28 जना गम्भीर घाइतेलाई चौरजारी स्थित मिशन अस्पतालमा पठाइएको छ। घाइतेको थप उपचारका लागि हेलिकप्टरबाट राति नै नेपालगंज पठाइएका मध्ये 3 जनाको अवस्था गम्भीर भएको छ। बसको झ्यालबाट हाम फालेर बाँचेका रूकुम चौरजारीका प्रदीप लामी छानेले यात्रुको चाप अधिक रहेको र थोत्रो बस ब्रेक फेल भएर दुर्घटना भएको बताउनु भएको छ। अन्नपूर्ण पोस्टमा खबर छ।
कञ्चनपुरमा भारतीय सीमा सुरक्षा बल एसएसबीले चलाएको गोली लागि कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर 8 पर्ने नेपाल भारत सीमा क्षेत्र आनन्द बजारका 32 वर्षीय गोविन्द गौतमको मृत्यु भएको छ। भारतीय सीमा सुरक्षा बलले चलाएको गोली लागेर एकजना गम्भीर घाइते भएका छन्। झडपमा अरू 5 सर्वसाधारण घाइते भएका छन्। सीमा क्षेत्रमा बनाइएको कलवटमा माटो पूर्ने क्रममा भारतीय क्षेत्रबाट माटो खनेको सामान्य विवादलाई लिएर भारतीय पक्षबाट पटक पटक ज्यादती भएपछि स्थानीय प्रतिकारमा उत्रिएका थिए। बुधबार राति एसएसपीका जवान सीमावारी आएर नेपालीलाई कुटपिट गरेपछि विरोधमा उत्रिएका स्थानीयवासीलाई प्रहार गरेको गोली लागि 32 वर्षीय गौतमको मृत्यु भएको स्थानीय शिक्षक श्याम सुवेदीले बताउनुभयो। गोली लागि घाइते भएका उनको धनगढ़ीको सीपी अस्पताल पुर्याउने बित्तिकै मृत्यु भएको अस्पतालका निर्देशक डाक्टर चन्द्रप्रकाश पाण्डेले बताउनुभयो। उनको पेटमा गोली लागेको थियो। अत्याधिक रक्तस्रावका कारण मृत्यु भएको डाक्टर पाण्डेले बताउनुभयो। भारतीयको कुटपिटबाट सोही ठाउँमा सुरेश थापा गम्भीर घाइते भएका छन्। गम्भीर घाइते भएका थापाको सेती अस्पतालमा उपचार भइरहेको छ। घटनापछि सीमा क्षेत्रमा तनाव छ। सरकारले भन्यो सीमामा गोली चल्नु दुःखदायी र निन्दनीय हो। घटनाबारे उपप्रधान तथा गृह मन्त्री र भारतीय विदेश मन्त्रीबीच टेलिफोन वार्ता भएको छ। एसएसपीले गोली नचलाएको भारत दूतावासको दावी छ। आजको कान्तिपुरमा डीआर पन्तले लेख्नु भएको छ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रूकुमले सञ्चालनमा ल्याएको एम्बुलेन्स मरमत नगरिँदा बिरामी समस्यामा परेका छन्। 2065 सालदेखि सञ्चालनमा आएको एम्बुलेन्स गत भदौदेखि बिग्रिएको छ। रेडक्रसमा मरमत गर्ने रकम नहुँदा एम्बुलेन्स छन्किएको छ, जसका कारण बिरामी मर्कामा परेका हुन्। आर्थिक अभावको कारण देखाउँदै एम्बुलेन्स मरमत सम्भार हुन नसकेको रेडक्रस सोसाइटी जिल्ला शाखा सभापति शिवराम खत्रीले बताउनुभयो। हाल जिल्ला अस्पतालको एम्बुलेन्स मात्र सञ्चालनमा छ। जिल्लामा एउटा मात्र एम्बुलेन्स हुँदा समस्या भएको बिरामीहरू बताउँछन्। गणेश विगरले नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ।
सौर्यार र धर्ना बाल मैत्री गाविस घोषणा भएका छन्। बाल मैत्री स्थानीय शासन राष्ट्रिय रणनीति र कार्यान्वयन कार्यविधि 2068 निर्दिष्ट गरेका 16 खुट्किलाका साथै 27 सेवा प्रवाह 12 संस्थागत र 12 थप स्थानीय गरी जम्मा 51 सूचक पूरा गरेपछि गाविस बाल मैत्री बन्नेछ। सौर्यार गाविस स्थित जयशेर मावि रावत गाउँको प्रांगणमा संयुक्त सभा गरी बुधबार दुवै गाविसलाई देशको 9 बाल मैत्री स्थानीय निकाय घोषणा गरिएको हो। उक्त अवसरमा सौडियालाई लैंगिक हिंसा नियन्त्रित गाविस घोषणा गरिएको छ। जिल्ला तहमा तय भएका 17 सूचक पूरा गरेपछि अन्तर्राष्ट्रिय नारी दिवस परेर लैंगिक हिंसा नियन्त्रित घोषणा गरिएको हो। प्रमुख जिल्ला अधिकारी मेघनाथ काफ्रेले संयुक्त रूपमा घोषणा गर्दै गाविसमा शुरू भएको चेतना अभियानको प्रशंसा गर्नुभएको थियो। आजको कान्तिपुरमा दुर्गालाल केसीले लेख्नु भएको छ।
इन्जिनियरिङका विद्यार्थीको आन्दोलनका कारण सुदूरपश्चिम विश्वविद्यालय 3 सातादेखि ठप्प छ। उनीहरू विश्वविद्यालयमा ताला लगाएर रिले अनसनमा छन्। कक्षा कोठा ल्याब विषयगत प्राध्यापक र शैक्षिक क्यालेण्डर माग्दै विद्यार्थीले फागुन पहिलो साता महेन्द्रनगर स्थित केन्द्रीय कार्यालयमा ताला लगाएका हुन्। हप्ता 3 सम्म पनि माग सुनाई नभएपछि 6 सेमेस्टरका ओमप्रकाश ओझा र उमेश पन्त फागुन 12 गतेदेखि अनसनमा बसेका हुन्। पश्चिम डायरीमा मृगौला स्वस्थ राख्न अपनाउनुपर्ने सावधानी,
उच्च रक्तचाप भयो, मधुमेहको रोग बेला बेलामा जाँच गरिराख्ने, पिसाब सम्बन्धीको साधारण संक्रमण पनि भएछ भने त्यसको बारेमा पनि सल्लाह लिइराख्ने, पानी बढी खाने प्रयास गर्ने, धेरै उपचार पनि पछि चाहिँदैन, त्यो सुरुवातबाटै हामीले प्रिकसन लिइराख्नुपर्छ।
लगायत अन्य खबर हामीसँगै छन्। अहिलेलाई व्यापारिक विश्राम।
निशुल्क प्लास्टिक सर्जरी सम्बन्धी सूचना
बीएनबी अस्पताल प्लास्टिक सर्जरी विभागमा जन्मदै ओठ तथा तालु फाटेकाहरूका साथै अपरेशन भइसकेका तर ओठ नाक नमिलेका गिजामा प्वाल भएकाहरूका लागि निशुल्क प्लास्टिक सर्जरी भइरहेको सबैमा सूचित गरिन्छ।
साथै बिरामी तथा एकजना कुरुवालाई आउने जाने भाडा र बस्ने खाने निशुल्क व्यवस्था गरिएकाले मौकाको फाइदा उठाउनु हुन सबैमा अनुरोध छ।
सम्पर्क बीएनबी अस्पताल प्लास्टिक सर्जरी विभाग को ललितपुर, फोन नम्बर 0155 34663 र 98 011 34673।
सूचना यस नेपालगंज नगर विकास समितिद्वारा संचालित वाटर पार्क जग्गा एकीकरण आयोजनाको यही माघ 9 गते गोर्खापत्र राष्ट्रिय दैनिक पत्रिकामा 35 दिने सूचना प्रकाशित गरी निम्न अनुसारको किता नम्बरको घरधनीहरूको श्रेष्ठता जीर्ण भई फेला नपरेको हुँदा यस नेपालगंज नगर विकास समितिमा सम्पर्क राख्न आह्वान गरिएकोमा कुनै पनि जग्गा धनी सम्पर्कमा नआएकोले अविलम्ब यस समितिमा सम्पर्क राख्न आउन हुन सम्बन्धित सबैलाई यो सूचना प्रसारण गरिएको छ। साबिक खास कारकादो गाविस वडा नम्बर 5 किता नम्बर 11, 12, 16, 37, 38, 87, 89, 108, 110, 111, 122, 126, 826, 827, 828, 1385, 1325, 1325, नेपालगंज नगरपालिका वडा नम्बर 1 ग किता नम्बर 446, 740, 591, 597, 824 र 1053। नेपालगंज नगर विकास समितिको कार्यालय नेपालगंज, सम्पर्क नम्बर 081-521-582।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाके हाम्रा सेवाहरू
24 घण्टा इमर्जेन्सी सेवा, जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, हात जोर्नी तथा नसा रोग, एकुपंचर फिजियोथेरापी, भिडियो एक्सरे, क्यान्सर पत्ता लगाउने बायोस्पी, एफएनएसी, प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब, आईभीपी, यूभीपी सहितको एक्सरे, एम्बुलेन्स सेवा,
साथै अपाङ्ग, असहाय, एकल महिला, मुक्त कमैया, हलिया, ज्येष्ठ नागरिक, प्रेस मजदूर, रिक्सा मजदूरलाई सबै सेवामा 10% छुट व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ।
साथै चौथो वर्ष प्रवेश गरेको उपलक्ष्यमा मात्र रु 10 डाक्टरहरूद्वारा चेक जाँच तथा उपचार गरिन्छ। पर्चा काट्ने समय बिदाको दिन बाहेक बिहान 9 बजेदेखि 11 बजेसम्म।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाके,
फोन नम्बर 081-414-007 र 98-482-63-399।
प्रस्तुत छ विश्वविख्यात अमेरिकन ब्रान्ड इनफोकसका आकर्षक तथा भरपर्दो स्मार्टफोनहरू। इनफोकसका स्मार्टफोनहरू विश्वकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स निर्माता कम्पनी फक्सकनद्वारा निर्माण हुने भएकाले ढुक्क भई आजै खरिद गरी लेटेस्ट प्रविधिको उपयोग गर्नुहोस्। नजिकैको मोबाइल विक्रेतामा आजै सम्पर्क गर्नुहोस्। इनफोकस, कीप योर लाइफ अलवेज इन फोकस।
नेपालगञ्जका लागि आधिकारिक विक्रेता ग्लोबल ट्रेडिङ नेपालगञ्ज, सम्पर्क नम्बर 98-585-877।
वाओ, तिम्रो घरमा कस्तो राम्रो इलेक्ट्रोनिक आइटमहरू!
कान्तिपुर इलेक्ट्रोनिक्सबाट ल्याएको नि। ए, एउटा कुरा सुन न, आज मेरो बुढाले एकजना दिदीलाई भेट्नु भयो रहेछ। इलेक्ट्रोनिक सामानको लागि भौतारिनु भएको रहेछ। कहाँ जाने भनेर सोध्दै हुनुहुन्थ्यो, उहाँले घरको एड्रेस पो दिनुभएछ। कतै तिमीलाई त होइन,
मै त हो नि।
त्यसो भए कान्तिपुर इलेक्ट्रोनिक्स प्लाजा सेतुबेको चोकमा जाऊ है, त्यहाँ इलेक्ट्रोनिक सामान किन्नु परे परामर्श पनि दिइन्छ है।
हजुर, कान्तिपुर इलेक्ट्रोनिक्स प्लाजा सेतुबेको चोक, होलसेल तथा फुटकर विक्रेता, कुनै पनि ब्रान्डका इलेक्ट्रोनिक सामानहरूको थोक तथा फुटकर बजार अब एउटै ठाउँमा। स्तरीय घडी, क्यामेरा, साउन्ड रेकर्डर, स्पिकर, मोबाइल, एलईडी टिभी, फ्रिज, विदेशी ब्रान्डका साउन्ड सिस्टम, मोबाइल एसेसरिज, आइफोन 7, 7 प्लस, ल्यापटप, साथै स्यामसुङ, सोनी, स्काईबर्थ, डिस होम डिलर र बजारमा चाहिए भन्दा सस्तो र सुपथ मूल्यमा उपलब्ध छ। झुकिन र ठगिन नपर्ने एकमात्र स्थान कान्तिपुर इलेक्ट्रोनिक्स प्लाजा सेतुबिको चोक, सम्पर्क नम्बर 081-520-615।
ट्युबोर्ग दोस्रो नेपालगञ्ज गोल्ड कप फुटबल प्रतियोगिता 2073 चैत्र 4 गतिसम्म ए डिभिजनका क्लबहरू, अन्तर्राष्ट्रिय खेलाडी सहित नेपालगञ्ज रङ्गशालामा हुँदैछ।
सहभागी टिमहरू मनाङ वर्षाङ्गी क्लब, सङ्कटा क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी एपिएफ क्लब, सुदूरपश्चिम 11, नेपालगञ्ज 11, दिल्ली युनाइटेड र रूपन्देही 11। खेल हुने समय दिउँसो ठिक 1 बजे। अन्तर्राष्ट्रिय स्तरका खेलाडी सहितको ए डिभिजन क्लबका खेलहरू हेर्न दिनदिनै रङ्गशाला जाउँ। खेल हुने समय दिउँसो ठिक 1 बजे।
टिकट दर ₹100 र ₹200 मात्र। आयोजक बाँके जिल्ला फुटबल संघ।
विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। पश्चिम डायरी कृष्णसार एफएम .org.np मा इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर,
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी। छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन।
मिर्गौला बचाऊ जीवन बचाऊ भन्ने नाराका साथ हिजो विश्व मिर्गौला दिवस मनाइएको छ। केही वर्ष यता संसारभर मिर्गौला रोगीहरूको संख्या बढ़दै गएको छ। नेपाल लगायतका विकासोन्मुख मुलुकहरूमा पनि मिर्गौला रोगीहरूको संख्या अत्यन्त चुनौतीपूर्ण रूपमा बढ़ेको तथ्याङ्कले देखाएको छ। मिर्गौला स्वस्थ राख्न अप्नाउनु पर्ने सावधानी बारे थप कुराकानी गर्दै भेरी अञ्चल अस्पतालका मिर्गौला रोग तथा मूत्र सर्जरी विशेषज्ञ डाक्टर प्रवीण गुप्ता,
मिर्गौला रोग भन्नाले यो हाम्रो शरीरमा भएको चाहिँ अब मिर्गौला र मूत्र सम्बन्धीको सँग जोडिएको रोग हो। यसमा चाहिँ अब अरू रोगबाट पनि यो मिर्गौला रोग लाग्न सक्छ, जस्तो कि डायबिटिज, हाइपरटेन्सन, पथरीको रोगले, मिर्गौलाको इन्फेक्सनले गर्दा, पिसाब नलीको, मूत्र नलीको इन्फेक्सनले गर्दा पनि मिर्गौला सम्बन्धीको रोग लाग्न सक्छ।
मिर्गौला रोग कसरी लाग्छ?
सुरुवातमा चाहिँ मिर्गौला रोग भनेपछि त्यति ठूलो रोग चाहिँ एकैचोटि देखाइ परेको ठूलो रोग चाहिँ हुँदैन, तर सुरुवातमा यदि बिरामीहरूले सुरुवातमै यदि प्रिकसन गर्छन् भने यस्तो रोग पनि लाग्न सक्दैन। जस्तो कि पिसाब नलीको साधारण समस्या, यो चाहिँ हाम्रो कुनै जो पनि बिरामीहरूमा यो देखिन सक्छ, हामी सामान्य मानिसहरूमा पनि पिसाब नलीको सामान्य समस्या देख्न सक्छौँ। पिसाब नलीको समस्या भएर यो माथि पिसाब थैलीमा जान सक्छ, मिर्गौलासँग जोडेको युरेटर भनेर हुन्छ दुईटा, त्यसमा पनि एउटा यो समस्या हुन सक्छ, त्यसपछि माथि किडनीमा गएर हुन सक्छ। यो साधारण किसिमको एउटा पिसाब नलीको समस्या तथा पथरीले गर्दाखेरि पनि यस्तो खालको मिर्गौला सम्बन्धीको रोग लाग्न सक्छ।
नेपालमा चाहिँ मिर्गौला रोगको उपचारको पद्धति चाहिँ कस्तो किसिमको छ, के छ?
अब मिर्गौला रोग चाहिँ कस्तो हुँदो रहेछ कि मिर्गौला सम्बन्धीको रोग चाहिँ दुई किसिमको हुँदो रहेछ। एउटा चाहिँ मिर्गौला सम्बन्धीको चाहिँ मेडिसिन विभागको रोग हुन्छ, अर्को चाहिँ एउटा सर्जिकल विभागको रोग हुन्छ। सर्जिकल विभागको रोग पनि उपचार नगरिकन मिर्गौला सम्बन्धीको मेडिसिन विभागको रोग लाग्न सक्छ। जस्तो कि पथरी छ, सानो पथरी देख्यो, ठूलो पथरी देख्यो, तर कस्तो ठाउँमा पथरी छ, कस्तो किसिमको उपचार गरिरहेछन्, त्यसले गर्दाखेरि मिर्गौला चाहिँ नष्ट हुन पनि सक्छ कहिलेकाहीँ। त्यसैले मिर्गौला सम्बन्धीको सानो किसिमको लक्षण देखे भने पनि बिरामीले चाहिँ चिकित्सासँग सल्लाह लिनुपर्छ, नजिकको चिकित्सासँग पनि सल्लाह लिए हुन्छ, त्यही मिर्गौला विशेषज्ञसँग पनि सल्लाह लिएर उपचारको लागि अगाडि के गर्नुपर्छ त्यो चाहिँ सल्लाह गर्दा हुन्छ। तर सरकारले अहिले जे होस् सुविधा दिएकै छ मिर्गौलाको लागि।
मध्यपश्चिमको नेपालगंज कोहलपुर क्षेत्रमा चाहिँ ठूला हस्पिटलहरू पनि छन्, यस क्षेत्रमा उपचारको अवस्था के छ?
अब नेपालगंजमा उपचार हुने ठाउँ जस्तो कि अब तपाईँको भेरी अञ्चल अस्पताल भइगयो, मेडिसिन विभागले मेडिसिन सम्बन्धीको मिर्गौलाको समस्या हेर्दैछ, सर्जरी विभागले हामीले चाहिँ सर्जरी सम्बन्धीको केही मिर्गौलामा अवरोध छ, मिर्गौलामा जस्तो कि अब्स्ट्रक्टिभ युरोप्याथी छ, यो मिर्गौलामा पथरी बसेको छ, त्यसको उपचार चाहिँ हामी गरिरहेछौँ। त्यहाँ प्राइभेटमा पनि त्यसको उपचार हुन्छ, जस्तो कि मैले सिद्धार्थ अस्पतालमा पनि दूरबीनबाट पथरीहरूको उपचार, प्रोस्टेटहरूको उपचार पनि गरिरहेछु अहिले, र ओपन सर्जरीहरू पनि म गर्छु, अस्पतालमा पनि गर्छु, यता प्राइभेट अस्पतालमा पनि गर्छु। अर्को चाहिँ तपाईँको कोलपुर मेडिकल कलेजमा पनि छ, हाम्रो नेपालगंज मेडिकल कलेजमा पनि यसको उपचार भइरहेछ। डायलिसिसको लागि हाम्रो एउटा मात्रै सेन्टर अहिलेसम्म नेपालगंजमा छ, जस्तो कि कोलपुर दसबिघा अस्पतालमा डायलिसिस भइरहेछ। डायलिसिस हाम्रो भेरी अञ्चल अस्पतालमा पनि सुरु हुने कुरा चाहिँ चल्दैछ, सायद हालै हालसालमै यो कुरा अगाडि बढिरहेछ, चाँडै सुरु भइहाल्छ डायलिसिस पनि।
पहिला चाहिँ सजग नहुने होइन, अब एकदमै बढी बिरामी भएपछि मात्र अस्पताल पुग्ने अवस्था छ, मिर्गौलालाई चाहिँ अब कसरी बचाउन सक्छु त?
पहिले यदि हामीले यसको बारेमा ध्यान दिए भने एउटा डाइट्री फ्याक्टर होइन, डाइट कुरा आयो, अब हामीले के खाने के नखाने भनेर एउटा कुरामा मैले देख्छु कि बिरामीहरू जसरी बिरामी पर्छन् त्यति बेला नै तुरन्तै अब उनीहरूले यो डाइटको बारेमा सोच्न थाल्छन्। तर त्योभन्दा अगाडि नै मान्छे यदि मनुष्य सोच्न थाल्यो भने डाइट कसरी खाने के नखाने पहिलेदेखि ध्यान दियो भने बिरामी चाहिँ कहिले पर्दै पर्दैन। त्यसमा जस्तो कि मिर्गौला सम्बन्धीको लागि जस्तो कि अब उक्त रक्तचाप भयो, मधुमेहको रोग, डायबिटिज, यसको पनि बेला बेलामा जाँच गरिराख्ने, त्यसपछि पिसाब सम्बन्धीको साधारण संक्रमण पनि भएछ भने त्यसको बारेमा पनि सल्लाह लिइराख्ने, पानी बढी खाने प्रयास गर्ने यो कुराको लागि। अर्को कुरा के छ कि जस्तो हाम्रो समाजमा अलिकति अब यो धेरै नै बढिसकेको छ अहिले, अब रक्सी जाँडहरू होइन, त्यसपछि फेरि माछा मासु असाध्यै खाने बानी, यो सबै पनि हामीले अलिकति कम गरे भने हामीले योबाट कम के अब हामीले बिस्तारै छोड्दै गयो भने पनि हामीले धेरै कुरामा चाहिँ हामीले यो रोगहरू लाग्न सक्दैन। यसको बारेमा हामीले धेरै उपचार पनि पछि चाहिँदैन, त्यो सुरुवातबाटै हामीले प्रिकसन लिइराख्नुपर्छ।
भेरी अञ्चल अस्पतालका मिर्गौला रोग तथा मूत्र सर्जरी विशेषज्ञ डाक्टर प्रवीण गुप्ता र कमला हमाल। विभिन्न सरकारी कार्यालयले कर्मचारी हाजिरी डिजिटल मेसिनबाट लिन थालेका छन्। विकसित प्रविधिको उपयोग र कर्मचारीको नियन्त्रण गर्न भन्दै जिल्लाका आधा दर्जन कार्यालय यसतर्फ लागेका हुन्। जिल्ला अदालत, प्रशासन, नेपाल ब्याङ्क लिमिटेड, खानेपानी तथा सरसफाई डिभिजन र टेलिकम कर्मचारी पनि डिजिटल हाजिर गएका छन्। रुकुमबाट हरि गौतमले कान्तिपुरमा यो खबर लेख्नु भएको छ।
टुबोर्ग दोस्रो नेपालगंज गोल्ड कप फुटबल प्रतियोगिता हिजोदेखि नेपालगंजमा शुरू भएको छ। बाँकी जिल्ला फुटबल संघको आयोजनामा पश्चिम नेपालकै सर्वाधिक पुरस्कार राशि भएको सो फुटबल प्रतियोगिताको अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठले उद्घाटन गर्नुभयो। उद्घाटन खेलमा सादिक विजेता सुदूरपश्चिम एघारले भारतको दिल्ली युनाइटेडलाई 1-0 गोलले हरायो। सुदूरपश्चिम एघारको जितमा एरुनले 22 मिनटमा गरेको गोल नै निर्णायक साबित भयो। पहिलो हाफमा अत्यन्त प्रतिस्पर्धात्मक रूपमा खेल भएको थियो। पटक पटक प्रयास गर्दा समेत दुवैतर्फबाट गोल प्रयास भए पनि सफल भएन। खेलपछि सुदूरपश्चिमका प्रशिक्षक ललित चन्दले खेल जिते पनि आफ्नो सन्तोषजनक प्रदर्शन देखाउन नसकेको बताउनुभयो। उहाँले सुदूरपश्चिममा पुराना खेलाड़ी र नयाँ विदेशी खेलाड़ी बीच तालमेलको समस्या भएको बताउनुभयो। मिडफील्ड र दुईजना फरवार्ड ओभरिकोस्टका खेलाड़ी सुदूरपश्चिमका तर्फबाट खेलेका छन्। उहाँले भन्नुभयो, विदेशी खेलाड़ी पहिलो पटक आबद्ध भएका कारण उनीहरू र पुराना खेलाड़ीको तालमेल मिलेन, त्यसकारण पनि भने जस्तो खेल प्रदर्शन भएन। दिल्ली युनाइटेडका प्रशिक्षक अंशुल काटियारले खेलाड़ीले राम्रो खेलले पनि मौकाको सदुपयोग गर्न नसकेको बताउनुभयो। आज नेपाल पुलिस क्लब र आयोजक नेपालगंज एघार बीच प्रतिस्पर्धा हुँदैछ। सुरेन्द्र काफ्लेले अन्नपूर्ण पोस्टमा खबर लेख्नु भएको छ।
यसैबीच नेपाल टाइगर स्पोर्ट्स क्लब नेपालगंजमा जारी स्वर्गीय रडेन्द्र बहादुर हमाल भाइ राजा स्मृति क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। हिजो भएको सेमी फाइनल खेलमा युनाइटेड भिजन स्पोर्ट्स क्लबलाई 8 विकेटले पराजित गर्दै नेपाल टाइगर फाइनलमा प्रवेश गरेको हो। नकआउट प्रणालीमा सञ्चालन भइरहेको प्रतियोगिताको विजेता टीमलाई 51,000 तथा उपविजेतालाई 25,000 पुरस्कार प्रदान गरिने प्रतियोगिता सञ्चालन समितिका संयोजक सुनिल सिंह हमालले जानकारी दिनुभयो। आजको मिशन टुडेमा खबर छ।
बझाङमा जिल्ला शिक्षा कार्यालयबाट वितरण गरिने भवन ब्लकमा राजनीति गरेको भन्दै ब्लक भवन संघर्ष समितिले तालाबन्दी गरेको छ। राजनैतिक चरखेल गरेर पैसाको लेनदेन गरी एउटा विद्यालयमा गरेको भवन अर्को विद्यालयलाई दिएको भन्दै समितिले शिक्षा कार्यालयको मूल गेटमै ताला लगाएको हो। जगत खड्काले नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ। पश्चिम डायरीमा वृहत राष्ट्रिय खेलकुद प्रतियोगिता सफल पार्न थालिनुपर्ने प्रयास,
खेलकुद क्षेत्र मात्र नलागेर सम्पूर्ण हाम्रो यो मध्यपश्चिम क्षेत्रको सबैजना खेलकुद प्रेमी खेलकुदमा काम गर्ने लगायत सबैजना लागेर सम्पन्न पक्कै हुन्छ।
75 आयोजना हुने 8 राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी स्वरूप हामीले यसलाई लिएका छौँ।
लगायतका सामग्री हामीसँगै छन्। अहिलेलाई फेरि व्यापारिक विश्राम।
सम्पूर्ण घरायसी भाँडा बर्तनहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
हामीलाई होइन, नेपाल स्टोरलाई सम्झनुहोस्।
नेपाल स्टोर धम्बोजी नेपालगंज।
हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगंजमै खुलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स प्राली धम्बोजी गुल्मा पछाडि फोन नम्बर 081-528-011-528-012।
वाउ, बर्गर र पिज्जा,
त्यही भएर त तिमीलाई यहाँ ल्याएको। दुईवटा पिज्जा खाँदा एउटा पिज्जा फ्री, त्यो पनि मूल्य रु 160 मा मात्र।
हेलो, तिमीहरू कहाँ हो? नास्ता खान जानु भनेको होइन?
ए, त्यसो भए तिमी बस पार्कमा रहेको चाइनिज फास्ट फुड एन्ड कटेजमा आइहाल न।
माछाका विभिन्न परिकार, लोकल कुखुराको लेग पिस, ललिपप, खसीको मोमो, सेकुवा, कलेजो, भुटुवा आदि नास्ता र अर्डर अनुसार खाना तथा नास्ताको राम्रो व्यवस्था छ।
साथै कुक र वेटरको आवश्यकता परेकोले इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क राख्नुहोला।
सम्पर्क चाइनिज फास्ट फुड एन्ड कटेज, प्रोप्राइटर मिलन रागी। सम्पर्क नम्बर 98145-55221। स्थान नेपालगंज बस पार्क रोड, सल्ली बजार जाने गाडी लाग्ने ठाउँ।
कृष्ण सार एफएम 94 मेगाहर्जको पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। अब बाँकी खबर। पछिल्लो समय नेपालगंजमा खेलकुद प्रतियोगिता नियमित हुन थालेका छन्। हिजोदेखि नेपालगंजमा दोस्रो नेपालगंज गोल्ड कप पनि शुरू भएको छ। आठौं वृहत राष्ट्रिय खेलकुद प्रतियोगिता 2075 मध्यपश्चिम क्षेत्रले गर्दैछ। पहिलेको तुलनामा नेपालगंजमा खेल गतिविधि बढ़िरहेको छ। तोकिएको समयमा आठौं राष्ट्रिय खेलकुद आयोजना गर्नको लागि कुन निकायले के गर्नुपर्ला सुनौ शम्भु प्रसाद थारूले संकलन गर्नुभएको नागरिक आवाज।
म शान्ति सिंह तोकेकै समयमा गर्नलाई त हामी सबैजना लाग्नुपर्छ होइन। निकाय भन्नाले अब एकजनाले मात्र गरेर हुँदैन, खेलकुद क्षेत्र मात्रै नलागेर सम्पूर्ण हाम्रो यो मध्यपश्चिम क्षेत्रको सबैजना खेलकुद प्रेमी खेलकुदमा काम गर्ने लगायत सबैजना लागेर सम्पन्न पक्कै हुन्छ।
म चाहिँ अङ्कित थापा है, जिल्ला फुटबल संघका सबै क्षेत्रीय फुटबल संघका मान्छेहरूदेखि लिएर सबै सक्रिय हुनु पर्यो होइन। फर्स्ट अफ अल त त्यसपछि आएर हाम्रो अब एन्फादेखि लिएर सबैले हामीलाई सपोर्ट गर्नु पर्यो। अब अरू जति पनि हाम्रा यो स्पोन्सरहरू निकायहरू छ नि, यिनीहरूले पनि हामीलाई सपोर्ट गर्यो भने आठौँ राष्ट्रिय गोल्ड कप हाम्रो नेपालगंजमा चाहिँ सम्पन्न हुने एकदमै भनेको टाइममै सम्पन्न हुन सक्छ मजाले। जति पनि फुटबल प्रेमीहरूले छ सबैले हामीलाई एकदम सपोर्ट गर्नुभयो भनेर त्यो अनुसारले हाम्रो आठौँ राष्ट्रिय फुटबल जो गेम छ नि त्यो चाहिँ सम्पन्न हुन एकदमै सजिलो होला। एउटा पुँजीको कारणले नि खस्किएको होइन, त्यो कारणले व्यवसायदेखि लिएर सबै क्षेत्रको मान्छेहरूलाई समेटेर फुटबलसँगमा राख्दा एक प्रकारको हाम्रो फुटबल कमिटी पनि पावरफुल होला।
अभय कुमार बस्नेत, यसमा मुख्य भूमिका भनेकै राष्ट्रिय खेलकुद परिषद हो र साथमा चाहिने नेपालगंजका खेलकुद प्रेमीहरू र मध्यपश्चिमाञ्चल खेलकुद विकास समिति, जिल्ला खेलकुद विकास समिति र खेलकुद प्रेमी व्यापारी अनि बुद्धिजीवी सर्कलहरू र चाहिने खेलाडीहरू सबै चाहिने लागे भनेपछि यसमा चाहिँ नि फरक पर्दैन, समयमै हुन्छ।
आठौँ राष्ट्रिय प्रतियोगिता जो 2075 हुँदैछ त्यो चाहिँ सबभन्दा ठुलो त हजुरको केन्द्रको निकायले जो आर्थिक सहयोग राम्रो समयमा गर्छ।
बर्दियामा आगलागीबाट एक घर दुईवटा गोठ जल्दा लाखौंको नोक्सानी भएको छ। बाल बालिकाले खेलाउँदै गरेको सलाई बलेर आगलागी भएको हो। आगलागीबाट सूर्य पटुवा गाउँ विकास समिति तीन कैलाली स्थित जिमबहादुर रोकाएको घर जलेको छ। रोकाएको घरबाट शुरू भएको आगो छिमेकी चैतु थारूको घोटमा समेत सल्केको प्रहरीले जनाएको छ।
ढुङ्गाको गाह्रो टिनको पुरानो छानो हेर्दा निकै जीर्ण। जुम्ला सदरमुकाम खलंगामा 6 दशक अघि बनेको यो कृष्ण मन्दिर अब इतिहास बनेको छ। सोही ठाउँमा पक्की मन्दिर ठडिएको छ जसको छानो तामाको छ। बीच बजारमा अवस्थित जीर्ण मन्दिरको ठाउँमा पक्की मन्दिर बनेपछि स्थानीयमा खुशी छाएको छ। डीबी बुढाले नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ।
नेपाल रेड क्रस सोसाइटी बाँके जिल्ला शाखा को 35 जिल्ला सभा आयोजना गरिएको छ। नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय उपाध्यक्ष अजित कुमार शर्माको प्रमुख अतिथिमा भएको सभाले रेडक्रसमा योगदान दिने विभिन्न व्यक्ति र संस्थालाई सम्मान गरिएको थियो। प्रमुख अतिथि शर्माले रेडक्रसले नेपालको संघीयता अनुकूल आफ्नो स्वरूप परिवर्तन गर्न लागेको बताउनुभयो। उहाँले सरकारको सहयोगी निकायको रूपमा रेडक्रस सक्रिय रहेको समेत बताउनुभयो। आजको दैनिक नेपालगंजमा खबर छ।
राजधानीबाट कलाकारको जम्बो टोली म्युजिक भिडियो छायांकनका लागि बाँकी पुगेको छ। आधुनिक र लोकदोहोरी गीतको म्युजिक भिडियो तयार पार्न गायक र अभिनय गर्ने कलाकार सहितको टोली बाँकेमा पुगेको हो नागरिक पश्चिमेलीमा खबर छ। पश्चिम डायरीमा अब नागरिक मत। नागरिक मतमा हामीले लगातार स्थानीय निर्वाचनको सन्दर्भ उठाइरहेका छौं। यसैबीच हामीले स्थानीय निर्वाचनको माहौल बनेकै हो त भन्ने सवालमा विभिन्न क्षेत्रका व्यक्तिहरूको प्रतिक्रिया लिइरहेका छौं। आजको नागरिक मतमा नेपालगंजका शम्सुद्दीन सिद्दिकीको विचार।
जनताको दिलो दिमागमा अहिले के बसेको छ कि चुनाव हुनुपर्छ। 2054 सालदेखि यता स्थानीय निकाय चुनाव भएको छैन। प्रत्येक जनता जनता चाहिरहेछ। 20 साल भइगयो निर्वाचन नभएको, जनप्रतिनिधिविहीन भएको। त्यस कारणले जनता जनता नै चाहिरहेछ कि 2054 सालदेखि यता चुनाव अब 20 सालमा हुँदैछ भने जनतालाई आतुर भएछ कि कति छिटो मिति आओस्, कति छिटो निर्वाचन होस् र हामी आफ्नो मताधिकार प्रयोग गर्न पाओस् भन्ने यस्तो माहौल छ। तर पनि केही मधेसी दलका साथीहरूको आन्दोलन अथवा केही त्यस्ता शक्तिहरू बुझाउने प्रयास पनि गरिरहेछन्। तर सरकारले यसमा बहुतै संयमता अपनाएर निर्वाचन जसरी पनि सम्पन्न गराउन सक्नुपर्छ र त्यही देशको माग हो, जनताको माग हो। र मैले पनि के देखेको छु कि जनता एकदम उत्साहित छ कि अब निर्वाचन हुने भयो भनेर चाहिँ एकदम उत्साहित छन्।
नै खबरसँगै पश्चिम डायरी सकिएको छ। विदा माग्नु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपल्ट।
छिन्चु जाजरकोट सड़क खण्डको बोहरा गाउँमा खोलाबाट बस खस्दा ठूलो मानवीय क्षति, 26 जनाको मृत्यु, घाइते 17 जनाको नेपालगंज मेडिकल कलेजमा उपचार हुँदै 3 जनाको अवस्था गम्भीर।
कञ्चनपुर सीमामा तनाव, एसएसबीको गोली लागेर एक नेपालीको मृत्यु, 6 जना घाइते, दाङको सौडिया र धरना गाविस बालमैत्री गाविस घोषणा।
रुकुममा गत भदौदेखि बिग्रिएको रेड क्रसको एम्बुलेन्स नबनाउँदा बिरामी मर्कामा, इन्जिनियरिङका विद्यार्थीको आन्दोलनका कारण सुदूरपश्चिम विश्वविद्यालय 3 सफादेखि ठप्प।
र नेपालगंज गोल्ड कप फुटबल प्रतियोगितामा सुदूरपश्चिमको विजयी शुरूआत, नेपालगंजमा जारी भाइ राजा स्मृति क्रिकेटमा नेपाल टाइगर फाइनलमा प्रवेश।
पश्चिम डायरी kissasarfm.org.mpमा इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर आफूले चाहेको बेला पनि सुन्न सकिन्छ।
अवस्थ प्राविधिक सहयोगी गोपीसँगै लक्ष्मी र म सावित्री विदा हुन्छौ। आज फागुन 27 गते शुक्रबार, मार्च 10 तारीख, स्थानीय निर्वाचन आउन अब 66 दिन बाँकी। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।
यो कृष्णसार एफएम
94 मेगाहर्ज, कृष्णसार जत्तिकै तेज।
यो तरंग रेडियो कृष्णसार को हो।
कृष्णसार एफएम हो यो, कृष्णसार एफएम
स्टूडियो टाइम।
अहिले बिहानको 7 बज्यो।
सम्पूर्ण समाचार र स्थानीय विचारका लागि
दैनिक नेपालगंज, नेपालगंजबाट प्रकाशित हुने दैनिक पत्रिका, नेपालगंजको अर्को परिचय दैनिक नेपालगंज।
आजको यो बैठकबाट नयाँ समिति पनि चयन हुँदैछ। अहिलेको समितिमा हामी अल्पसंख्यक, अपाङ्गता भएका नागरिक, दलित, पछाडि परेको सबै समुदायको सहभागिता हुनुपर्छ है अध्यक्षज्यू। पहिलेको जस्तै अरू समुदाय छुट्नु हुँदैन है।
सबै समुदायका मानिस बैठकमा पनि आउनु पर्यो नि। बैठकमा नआउने अनि पद मात्रै खोजेर हुन्छ
के? उनीहरूलाई हामीले बैठक हुँदैछ भनेर जानकारी दिएका थियौँ। यस्ता बजेट विकासमा आउने कार्यक्रम त टाटा बाठाहरूले मात्र थाहा पाउँछन्। सोझालाई कहाँ कहिले के कार्यक्रम भयो भन्ने कुरा नि थाहा हुँदैन। त्यसैमाथि उनीहरूलाई पनि अवसर दिनु पर्यो नि, होइन र?
धेरै जान्ने नबनाऊ, हामीले उनीहरूलाई बोलाएकै हौ, आएनन् त के गरौँ?
आएर पनि कुरा सुनाउन नपाएपछि र उनीहरूका कुरा नसुनेपछि किन आउनु त?